بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ آج کے کاریکرم کا شبھ آرمبھ پوتر قرآن کے سورہ انفال کی دوسری، تیسری اور چوتھی آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں۔ قاری ہیں شری حشنگ محمد یون۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ إنما المؤمنون الذين إذا ذكر الله وجلت قلوبهم وإذا تليت عليهم آياته زادتهم إيمانا وَإِذَا تُلِيَتْ عَلَيْهِمْ آيَاتُهُ زَادَتْهُمْ إِيمَانًا وَعَلَىٰ رَبِّهِمْ يَتَوَكَّلُونَ۔ الذين يقيمون الصلاة ومما رزقناهم ينفقون حقا، لهم درجات عند ربهم ومغفرة ورزق كريم۔ لهم درجات عند ربهم ومغفرة ورزق كريم۔ صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ ایمان والے تو وہی ہیں کہ جب اللہ کو یاد کیا جائے تو ان کے دل کانپ اٹھیں، اور جب ان کے سامنے اس کی آیتیں پڑھی جائیں تو وہ ان کے ایمان کو اور بڑھا دیں، اور وہ اپنے رب پر بھروسہ رکھتے ہیں، نماز قائم کرتے ہیں، اور ہم نے جو کچھ انہیں دیا ہے اس میں سے خرچ کرتے ہیں۔ ایسے ہی لوگ ہیں جو سچے ایمان والے ہیں، ان کے لیے ان کے رب کے پاس درجے ہیں، क्षमा और सम्मानित आजीविका है।
ये रेडियो तेहरान की हिंदी सेवा है। हमारा ये प्रसारण आप शॉर्टवेव में 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज पर सुन रहे हैं। आज शुक्रवार है, खुर्दाद की 13, ज़िलक़ादा की 3 और जून की भी 3 तारीख। इस सभा में प्रसारित होने वाले कार्यक्रम इस प्रकार हैं। सबसे पहले आप सुनेंगे विश्व समाचार, उसके बाद राजनीतिक चर्चा, उसके बाद हम आपको सुनवाएंगे पत्र संसार और अंतिम कार्यक्रम होगा विज्ञान की डगर। तो ताज़ा और विस्तृत खबरों के लिए आप हमारी वेबसाइट देखते रहिए। वेबसाइट का पता है parstoday.com/hi। अब आप सैयद मीसम से विश्व समाचार सुनिए। सबसे पहले आज के मुख्य समाचारों का सारांश। तेहरान के इमाम जुमा ने कहा है कि इमाम खुमैनी की जीवन शैली इस्लामी राजनीतिक दर्शन की स्पष्ट व्याख्या है। ईरान के उप विदेश मंत्री का कहना है कि इसराइल सिर्फ सपने में ही ईरान पर हमले की बात सोच सकता है। भारत का एक शिष्टमंडल अफगानिस्तान की राजधानी काबुल पहुंचा है। तुर्की ने अपना नाम बदलकर नया नाम रख लिया है। अब आप विस्तार से विश्व समाचार सुनिए। तेहरान के इमाम जुमा ने जुमे की नमाज के खुतबे में कहा है कि इस्लामी क्रांति के संस्थापक इमाम खुमैनी के बयान और उनका व्यवहार इस्लामी राजनीतिक दर्शन की स्पष्ट व्याख्या है। गौरतलब है कि 4 जून को इमाम खुमैनी की बरसी है। इस अवसर पर पूरे ईरान में शोक सभाओं का आयोजन किया जाता है और इस्लामी क्रांति के संस्थापक को श्रद्धांजलि दी जाती है। तेहरान के इमाम जुमा मोहम्मद हसन अबू तुराबी फर्द ने इस अवसर पर अपनी संवेदना प्रकट करते हुए कहा, इमाम खुमैनी ने युवावस्था से ही हजरत अली अलैहिस्सलाम की सिफारिशों को अपने लिए आदर्श बना लिया था। उन्होंने कहा कि ऐसे वक्त में कि जब ईरान बहुत ज्यादा शक्तिशाली नहीं था, वे पूरी दुनिया के सामने डट गए और कहा कि अगर तुम हमारे धर्म के सामने खड़े हो जाओगे तो हम तुम्हारी पूरी दुनिया के सामने खड़े हो जाएंगे। अबू तुराबी फर्द का कहना था कि आज दुनिया के लगभग सभी विशेषज्ञों का मानना है कि ईरान दुनिया का एक शक्तिशाली और सक्षम देश है। ईरान के उप विदेश मंत्री अली बाकरी ने कहा है कि इसराइली ईरान पर हमला करने की बात सिर्फ सपने में ही देख सकते हैं, लेकिन जब भी वे ऐसा कोई सपना देखेंगे तो फिर कभी भी नींद से नहीं जाग सकेंगे। शुक्रवार को ओस्लो की अपनी यात्रा के दौरान नॉर्वे के सरकारी नेटवर्क NRK के साथ एक इंटरव्यू में जब बाकरी से ईरान पर इसराइल के संभावित हमले के बारे में सवाल किया गया तो उन्होंने जवाब में कहा, زیونی ایران پر حملے کی بات صرف سپنے میں سوچ سکتے ہیں، لیکن جب بھی وہ ایسا سپنا دیکھیں گے تو پھر کبھی نیند سے جاگ نہیں سکیں گے۔ امریکہ کے پرمانو سمجھوتے میں پھر سے شامل ہونے اور ایران ویرودھی پرتیبندھوں کے ہٹائے جانے کے لیے پرمانو وارتا کا 8th دور مارچ 2022 میں آیوجت ہوا تھا، لیکن پھر سے پرتیبندھ نہیں لگانے کی گارنٹی IRGC کو بلیک لسٹ سے نکالنے جیسے مدوں کو لے کر پیچ پھنسا ہوا ہے، جس کے چلتے وارتا رکی ہوئی ہے۔ تہران کا کہنا ہے کہ واشنگٹن اس طرح کے مدوں کے سمادھان کے لیے ضروری راجنیتک اچھا شکتی کا پردرشن نہیں کر رہا ہے۔ چین کا کہنا ہے کہ امریکہ کو ایران کی قانونی چنتا کا جواب بہت جلد دینا چاہیے۔ چین کے ودیش منترالے کے پروکتا نے ایران کے ورودھ IAEA کے بورڈ آف گورنرز میں کسی بھی پرکار کی غیر رچناتمک کارروائی کے پرتی امریکہ کو سچیت کیا ہے۔ زاو لیجیان نے ایران کے ورودھ بورڈ آف گورنرز کی اور سے ایران کے ورودھ کسی بھی پرکار کی سمبھاوت کارروائی کے سندربھ میں پوچھے گئے پرشن کے اتر میں کہا کہ اس بارے میں ایران کے ورودھ کسی بھی پرکار کی کارروائی کا چین ورودھ کرتا ہے۔ چین کے پروکتا نے کہا کہ واستوکتا یہ ہے کہ دباؤ بنا کر کوئی بھی کام نہیں کیا جا سکتا، بلکہ اس سے استھتی اور ادھک جٹل ہوگی۔ بھارتی ودیش منترالے کے سنیوکت سچیو جے پی سنگھ کے ساتھ ایک ششت منڈل افغانستان کی راجدھانی کابل پہنچا ہے۔ افغانستان میں پچھلے سال طالبان کی سرکار بننے کے بعد سے بھارت کے کسی سرکاری دل کا یہ پہلا کابل دورہ ہے۔ حال ہی میں طالبان کے ودیش منتری عامر خان متقی نے ایک بھارتی چینل سے بات کرتے ہوئے نئی دلی سے کابل میں پھر سے اپنا دوتاواز کھولنے کی اپیل کی تھی۔ متقی کا کہنا تھا کہ وہ بھارت کے ساتھ اچھے سمبندھ چاہتے ہیں اور کابل میں بھارتی دوتاواز پھر سے کھولے جانے کی استھتی میں ان کی سرکار بھارتی راجنیکوں کو پوری سرکشا اپلبدھ کروائے گی۔ بھارتی ادھیکاریوں نے کابل کی اپنی یاترا کے دوران متقی سے ملاقات کی اور راجنیک سمبندھوں، ویاپار اور مانوی سہایتا پر چرچا کی۔ ملاقات کے بعد متقی نے بھارتی شش منڈل کے دورے کو اچھی شروعات بتایا۔ اس یاترا کے دوران بھارتی دل ان انتراشٹری سنستھانوں کے پرتندھیوں سے ملاقات بھی کرے گا جو وہاں مانوی سہایتا وترن کے کام سے جڑے ہوئے ہیں۔ ساتھ ہی بھارتی دل ان جگہوں پر بھی جا رہا ہے جہاں بھارت کی اور سے کارکرم اور یوجنائیں لاگو کی گئی ہیں۔ کانپور میں بھارتی پردھان منتری نریندر مودی کے دورے کے بیچ شکروار کو جمعے کی نماز کے بعد ہنسا بھڑک اٹھی۔ بی جے پی کی مہیلا نیتا نوپور شرما کے اسلام ورودھی بیان کو لے کر اتر پردیش میں کانپور کے بیگن گنج علاقے میں جمعے کی نماز کے بعد دو سمودایوں کے بیچ پتھراؤ کی گھٹنا سے علاقے میں تناؤ کی استھتی ہے۔ پولیس کو استھتی پر نینترن کے لیے لاٹھی چارج کرنا پڑا ہے۔ کانپور کے پولیس کمشنر وجے شنکر میڑا نے بتایا، گھٹنا کی جانکاری ملتے ہی 10 منٹ کے اندر میں خود وہاں پہنچ گیا تھا۔ اپدرویوں پر قابو پا لیا گیا ہے۔ ہم نے پوچھ تاچھ کے لیے قریب 20 لوگوں کو حراست میں لیا ہے۔ پولیس کمشنر نے اس گھٹنا کو لے کر اسپشٹ کیا ہے کہ اپدرویوں کی طرف سے نہ تو گولی چلی ہے اور نہ کوئی بم بازی ہوئی ہے، صرف پتھر بازی ہوئی تھی۔ پتھراؤ کی گھٹنا میں کچھ لوگ گھائل بھی ہوئے ہیں اور انہیں ضلع اسپتال میں بھرتی کرایا گیا ہے۔ امریکہ کے ودیش منتری نے کہا ہے کہ بھارت میں اپاسنا استھلوں پر حملے بڑھے ہیں۔ اینٹنی بلنکن نے امریکی ودیش منترالے کی اور سے دنیا میں دھارمک سوتنترتا کے بارے میں تیار کی گئی رپورٹ پیش کی۔ انہوں نے ساتھ ہی یہ بھی کہا کہ بھارت میں کچھ ایسے لوگ ہیں جو اپاسنا استھلوں پر حملوں کا یا تو سمرتھن دے رہے ہیں یا پھر ان کو اندیکھا کیے ہوئے ہیں۔ امریکی ودیش منتری کے انوسار حالیہ دنوں میں بھارت میں اپاسنا استھلوں پر حملے بڑھے ہیں۔ انہوں نے بتایا کہ ان حملوں میں ہتیائیں، مار پیٹ اور اتپیڑن بھی شامل ہے۔ امریکی رپورٹ کے انوسار سن 2021 کے دوران بھارت میں دھارمک سوتنترتا کی استھتی میں کافی گراوٹ آئی ہے۔ ترکی کا نام بدل کر اب ترکی ہو گیا ہے، جس کے بعد سنیوکت راشٹر سنگھ نے بھی نئے نام کا پنجیکرن کر لیا ہے۔ اب اس کے بعد کئی انتراشٹری سنستھاؤں کو دیش کا نام بدلنے اور نیا نام استعمال کرنے کے لیے کہا گیا ہے۔ तुर्की का नया नाम पिछले साल तुर्क राष्ट्रपति द्वारा रीब्रांडिंग कैंपेन लॉन्च किए जाने के बाद बदला गया है। तुर्की का नाम बदलने का एक कारण ये बताया जा रहा है कि कैम्ब्रिज की अंग्रेजी डिक्शनरी में तुर्की का मतलब बेवकूफ या हारा हुआ होता है और तुर्की को अंग्रेजी में टर्की ही कहा जाता है। इससे पहले दिसंबर महीने में तुर्क राष्ट्रपति रजब तैयब अर्दोगान ने कहा था कि तुर्की इस देश के लोगों की संस्कृति, सभ्यता और मूल्यों का सबसे बेहतर तरीके से प्रतिनिधित्व करता है और ये उन्हें सबसे अच्छे से अभिव्यक्त करता है। फारसी और अरबी भाषा में तुर्की को पहले से ही तुर्की कहा जाता है। इसके अलावा बहुत से तुर्क अपने मुल्क के लिए तुर्की शब्द का ही इस्तेमाल करते रहे हैं। तुर्की अपना नाम बदलने वाला पहला देश नहीं है, इससे पहले भी कई देश अपना नाम बदल चुके हैं। 2020 में नीदरलैंड ने रीब्रांडिंग के तहत हॉलैंड नाम छोड़ दिया था। इससे पहले मैसिडोनिया ने अपना नाम बदलते हुए उत्तरी मैसिडोनिया कर लिया था। इसके अलावा स्वाज़ीलैंड ने साल 2018 में नाम बदलकर इस्वातिनी कर लिया था। इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये रेडियो तेहरान की हिंदी सेवा है, इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
दोस्तों, मैं हूं रविश जैदी और आपका स्वागत है राजनीतिक चर्चा के दैनिक कार्यक्रम में। आज के कार्यक्रम में हम सबसे पहले बात करेंगे इमाम खुमैनी रहमतुल्लाह अलैह की युवाओं के प्रति उम्मीद के बारे में,
समाज जवान है ये महसूल,
और फिर बात करेंगे बैतुल मुकद्दस शहर में एक विकलांग फिलिस्तीनी के चौथे बार तोड़े गए घर के बारे में, और अंत में चलेंगे भारत जहां कश्मीर में एक बार फिर से बड़ी संख्या में पलायन की हो रही तैयारी के बारे में हमारे संवाददाता आपको बताएंगे।
घाटी के विभिन्न क्षेत्रों में कथित रूप से अलगाववादी छापामारों के आक्रमण।
तो दोस्तों, सबसे पहले बात करते हैं युवाओं और स्वर्गीय इमाम खुमैनी रहमतुल्लाह अलैह के बीच पाए जाने वाले मजबूत संबंधों के बारे में। इस संबंध में एक विशेष रिपोर्ट पेश कर रहे हैं IRIB के संवाददाता यासिर इब्राहिमी, हमारे साथ ही कायम रिजवी की आवाज में।
इमाम खुमैनी जब ईरान लौट कर आए थे तब आरंभ से ही युवा उनकी मुख्य शक्ति बने हुए थे। उनको भी युवाओं से सबसे ज्यादा उम्मीद थी।
समाज जवान है ये महसूल,
इमाम खुमैनी अपने भाषण में कहते हैं कि आप युवा छात्र और अन्य सभी युवा मेरी आशा हैं, आप मेरा वादा हैं, युवा नस्ल मेरी उम्मीद है। कुछ ही दिन बीते थे कि अपनी उम्मीद पर युवाओं को खरा उतरता देख उनको जो युवाओं पर भरोसा था उसका जवाब उनको मिल गया था। उस समय के एक युवा का कहना है कि आज इस्लामी गणतंत्र ईरान का सद्दाम जैसे तानाशाह से मुकाबला है, हमारा फर्ज बनता है कि हम उसका मुकाबला करें। इसी तरह एक अन्य युवा का कहना है कि हम हजारों की संख्या में खुद अपने अपने शहरों से चलकर युद्ध के मोर्चों पर पहुंचे हैं, हम इमाम खुमैनी और अपने देश को सद्दाम जैसे तानाशाह के आगे झुकने नहीं देंगे। एक किशोर जो युद्ध के मोर्चे पर था उसका कहना है कि हम अपने देश के जियालों की अपनी क्षमता के अनुसार मदद करने के लिए एकत्रित हुए हैं। एक और युवा और नवयुवक जहां देश की रक्षा और इमाम खुमैनी की उम्मीद पर کھرا اترنے کی کوشش کر رہے تھے، وہیں پر دوسری اور سورگی امام خمینی یوواؤں اور دیش کے بھوش کے بارے میں گہری چنتا میں تھے اور کیسے یوواؤں کے بھوش کو اجول بنائیں اس پر وہ کام کر رہے تھے۔
بعض جوانوں، دختران و پسران می خواہم۔
اسلامی کرانتی کے سروچ نیتا آیت اللہ العظمیٰ سید علی خامنئی نے امام خمینی کی وفات کے بعد جب پہلی بار سروچ نیتا کے پد کے لیے چین ہوا تو انہوں نے اپنے پہلے ہی بھاشن میں امام خمینی کی وصیت کو پڑھتے ہوئے یہ کہ امام خمینی نے یوا پیڑھی سے اپیل کی ہے کہ وہ آزادی اور مانوی مولیوں کو پشچمی دیشوں دوارا کیے جا رہے لبھاوی پرچار پر قربان نہ کریں۔ یہ ایسی وصیت تھی جو نہ کیول اس سمے کے یواؤں کے لیے تھی بلکہ آنے والی پیڑھیوں کے یواؤں کے لیے بھی ہے۔
بے جوانہا توصیح میکنم وصیت نامی امام رو بخانی۔
آیت اللہ العظمیٰ سید علی خامنئی کہتے ہیں کہ میں یواؤں کو سفارش کرتا ہوں کہ امام خمینی کی وصیت کو وہ ضرور پڑھیں، کیونکہ آج کے یواؤں نے امام خمینی کو نہیں دیکھا ہے، لیکن ان کی وصیت کے ذریعے آپ ان کو پوری طرح سے پہچان سکتے ہیں۔ اسلامی کرانتی کے سبھی سدھانت امام خمینی کی وصیت اور ان کے بیانوں میں سموئے ہوئے ہیں۔ اسلامی کرانتی کے مکھ استمبھ ان کے بیان ہیں، یعنی امام خمینی نے اسلامی کرانتی کی بنیاد کو بہت ہی مضبوطی کے ساتھ تیار کیا ہے۔ آئی آر آئی بی کے سنواد داتا یاسر ابراہیمی کی وشیش رپورٹ۔
اور اب چرچا کرتے ہیں بیت المقدس شہر میں اسرائیل کے آتنکی سینکوں دوارا کیے جا رہے اتیاچاروں کے بارے میں۔ حاتم ابو ریالے ایک ایسا وکلانگ ویکتی ہے کہ جس کے دونوں پیر نہیں ہیں، لیکن چار بار ان کے گھر کو زیونی شاسن دھوست کر چکا ہے۔ اس بارے میں ایک رپورٹ پیش کر رہے ہیں بیت المقدس شہر سے آئی آر آئی بی کے سمباددہ خالد صبرنا ہمارے ساتھی سید میسم کی آواز میں۔
بصعوبت تمکننا من اللقاء مع حاتم ابو ریالے،
بڑی محنت اور کٹھنائیوں کے بعد ہماری ملاقات حاتم ابو ریالے سے ہوئی۔ وہ ایک وکلانگ ویکتی ہیں اور اسی گھر کے مالک ہیں کہ جس گھر کو چوتھی بار آتنکوادی اسرائیلی سینکوں نے دھوست کیا ہے۔ ان کا گھر بیت المقدس شہر میں استھت ہے۔ ابو ریالے کا کہنا ہے کہ ہم کل چار لوگ ہیں جو اس گھر میں اپنا جیون ویتیت کر رہے ہیں۔ میری پتنی اور میرے دو بچے، اسی گھر کے اوپر والی منزل پر میری بہن کا بیٹا اور اس کی پتنی اپنے دو بچوں کے ساتھ رہتے ہیں۔ میری پتنی جڑواں بچوں کے ساتھ پریگننٹ ہے۔ میری پتنی اپنے پتا کے گھر چلی گئی ہے تاکہ یہاں کی استھتی سامانیہ ہو سکے اور پھر وہ یہاں آ سکے۔ پیڑت مہیلا کہتی ہے کہ آتنکوادی اسرائیلی سینکوں نے میری بہن کے ساتھ مار پیٹ کی ہے، میرے ہاتھ کو بھی توڑ دیا ہے۔ پتہ نہیں وہ کیا کہنا چاہتے تھے۔ گھر کے ہی ایک معصوم بچے کا کہنا ہے کہ میرے گھر کو خراب کر دیا گیا ہے، میں ڈر گیا تھا، دروازہ کھول کر باہر بھاگ گیا۔
بلدیت القدس یدیرها،
بیت المقدس شہر کی نگر پالیکا کی باغ ڈور زائنیوں کے ہاتھوں میں ہے۔ وہ بیت المقدس کے مول ناگرکوں کو گھر بنانے کی اجازت نہیں دیتے۔ یہی کارن ہے کہ جب بھی کوئی فلسطینی بیت المقدس شہر میں اپنا گھر بناتا ہے تو نگر پالیکا کے کرمچاری ترنت اسے توڑنے چلے جاتے ہیں۔ وہیں دوسری اور بیت المقدس شہر کا میئر زائنیوں کو گھر بنانے کی چھوٹ دیے ہوئے ہے اور نگر پالیکا ہر استر پر ان کا سہیوگ کر رہی ہے۔ بیت المقدس شہر میں 30 سے زیادہ زائنیوں کے نئے محلے 1967 کے بعد سے بنے ہیں، جبکہ فلسطینیوں کا ایک بھی محلہ تو دور ایک بھی گھر یہاں 1967 کے بعد سے نہیں بن سکا ہے۔ اس کا کارن یہ ہے کہ کسی بھی فلسطینی کو یہ ادھیکار نہیں ہے کہ وہ بیت المقدس شہر میں نئی زمین یا گھر خرید سکے۔ وہیں پہلے سے رہ رہے فلسطینیوں کو بھی اب دھیرے دھیرے بیت المقدس شہر سے باہر نکالا جا رہا ہے۔ دنیا کا کوئی بھی قانون اس بات کی اجازت نہیں دیتا ہے کہ کسی کا گھر بنا کسی وید کارن کے توڑا جائے، وہ بھی ایسے وکلانگ کا کہ جس کے دونوں پیر ہی نہیں ہیں۔
فی الوقت الذی یسمح
لہ، اویدھ زیونی کالونی واسی گھر بنانے کی اجازت کے علاوہ بیت المقدس شہر میں رہنے والے فلسطینیوں کی گھیرا بندی بھی کر رہے ہیں۔ ساتھ ہی آتنکوادی اسرائیلی کسی نہ کسی بہانے سے فلسطینیوں کے گھروں کو دھوست کر رہے ہیں۔ اس کا ایک ہی ادیشیہ ہے کہ ہر ایک فلسطینی کو بیت المقدس شہر سے باہر نکالا جا سکے۔ بیت المقدس سے آئی آر آئی بی کے لیے خالد صبرنا کی رپورٹ۔
اور اب رک کرتے ہیں بھارت کا اور بات کرتے ہیں مودی سرکار کے اس دعوے کی کہ جس میں وہ چیخ چیخ کر کہتی ہے کہ کشمیر میں اب سب ٹھیک ہے، لیکن گراؤنڈ زیرو سے سامنے آنے والی رپورٹیں پوری طرح دلی سرکار کی پول کھول دیتی ہے۔ اس بارے میں وستار سے جانکاری دے رہے ہیں شری نگر سے ہمارے سنواد داتا سپت محمد حسن۔
گاٹھی کے وبھن چھیتروں میں کتھت روپ سے الگاموادی چھاپہ ماروں کے آکرمنوں میں غیر ریاستی ناگرکوں کی جو ہتیا سامنے آئی ہے، اس کے بعد پردھان منتری روزگار یوجنا کے انوسار جتنے بھی سرکاری کرمچاری ہیں انہوں نے ماس مائگریشن کا پروگرام بنایا ہے جس پر وہ زوردار پردرشن بھی کر رہے ہیں۔ الیکھنی ہے کہ کشمیری پنڈت جنہیں بھارتی پرشاسن نے پردھان منتری روزگار یوجنا کے انوسار گاٹھی کے وبھن چھیتروں میں سرکاری ڈپارٹمنٹوں میں نیوکت کیا ہے، ان کی کئی لوگوں کی ہتیا ہوئی ہے، جس کے بعد انہوں نے کہا کہ وہ جموں کشمیر میں سرکشت نہیں ہے۔ انہوں نے ان گھٹناؤں کو لے کر زوردار پردرشن بھی کیے۔ اگرچہ پرشاسن نے انہیں سمجھانے کا بھرپور پریاس کیا، پرنتو وہ ابھی تک اس میں سفل نہیں ہوئے ہیں اور یہ مائگریشن ایک بار پھر شروع ہوئی ہے۔ جموں کشمیر پی ڈی پی کے پروکتا ہربھجن سنگھ نے پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا کہ جموں کشمیر کے جتنے بھی واسی ہیں وہ کشمیری ناگرک ہیں، پرنتو جو گھٹنائیں گھٹی ہیں وہ نندنیہ ہیں اور دکھد بھی ہے، پرنتو انہوں نے کہا کہ جموں کشمیر میں جو نیتیاں نئی دہلی نے ان کے انوسار اپنائی ہے اس کا یہ ورودھ ہے۔ انہوں نے کہا کہ یہ کہا جا رہا ہے کہ جموں کشمیر میں شانتی آئی ہے، پرنتو جس طرح سے عام ناگرک چاہے وہ کشمیری پنڈت ہو یا کشمیری مسلمان جس طرح سے ان کی ہتیا ہو رہی ہے، اس سے یہ سنکیت مل رہے ہیں کہ جموں کشمیر میں استھتی تناؤپورن بنی ہوئی ہے۔ انہوں نے نئی دہلی سے ایک بار پھر مانگ کی ہے کہ وہ اپنے نیتیوں میں تبدیلی لائے۔
یہ آج کی بات نہیں ہے اور میں یہ قطعی نہیں بولوں گا کہ کشمیری مائیگرنٹ، یہ جو جموں کشمیر میں جو کوئی بھی رہ رہا ہے، جموں کشمیر ہر کسی کا ہے، چاہے وہ مائیگرنٹ ہے، چاہے وہ نان مائیگرنٹ ہے، چاہے وہ ہندو ہے، چاہے وہ سکھ ہے، چاہے وہ مسلمان ہے، اور جو اس بھائی چارے کو زخم پہنچانے کی کوشش ہے اور جو ایک قتل ناحق ہے، کوئی بھی مذہب کسی کے قتل کی اجازت نہیں دیتا۔ جو بھی لوگ روز مارے جاتے ہیں یہاں پہ، جو بھی قتل ناحق ہوتا ہے، ہم اپنی پارٹی کی طرف سے اس کو کنڈم کرتے ہیں۔
یہاں یہ بات الیکھنی ہے کہ جو گھٹنائیں گھٹی ہیں اس کے بعد نئی دہلی میں ہوم منسٹر کی ادھیکشتا میں ایک اور بیٹھک ہوئی اور جموں کشمیر میں ایک بار پھر سرکشا کے کڑے پربند کرنے کے ساتھ ساتھ اور سرکشا کرمیوں کو نیوکت کرنے کے بھی آدیش دیے گئے ہیں۔ نئی دہلی میں امت شاہ کی ادھیکشتا میں ایک بیٹھک ہوئی جس میں جموں کشمیر کے ایل جی، ڈی جی پولیس اور انیہ گپچر ایجنسیوں کے ادھیکشوں نے بھی بھاگ لیا۔ بتایا جاتا ہے کہ جہاں جہاں پنڈت برادری کے لوگ نیوکت کیے گئے ہیں وہاں سرکشا کے کڑے پربند کیے جائیں گے، پرنتو پنڈت برادری اب کوئی بھی بات ماننے کے لیے تیار نہیں ہے اور انہوں نے اپنی ہجرت آرمبھ کر دی ہے اور وہ جموں کی طرف بھاگ رہے ہیں، جو پرشاسن کے لیے کافی دکھد بات ہے۔ وہ ہندو کمیونٹی کو یہ بار بار سمجھانے کا پریاس کر رہے ہیں کہ ان کی سرکشا کا بھرپور خیال رکھا جائے گا، پرنتو وہ ایسا دکھ رہا ہے کہ سننے کے لیے تیار نہیں ہے، استھتی تناؤ پورن بنی ہوئی ہے۔ سپتی محمد حسن، ریڈیو تہران، سری نگر۔
شروتاؤں، راجنیتک چرچا کا دینک کاریکرم اب یہیں سماپت ہوتا ہے۔ یہ ریڈیو تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔ دوستو، ہماری آج کی سبھا کا انتم کاریکرم ہوگا وگیان کی ڈگر، لیکن اس سے پہلے پرستوت ہے کاریکرم پتر سنسار۔
پتر سنسار۔
دوستوں، کارکرم پتر سنسار میں آپ کا سواگت ہے۔ بھیا رویش اور دیدی مریم کا سلام سویکار کیجیے۔
دوستوں، ہمیں آشا ہے کہ آپ جہاں کہیں بھی ہوں گے سب کشل ہوں گے اور اپنا من پسند کارکرم سننے کے لیے تیار ہوں گے۔
جی دیدی کی طرح میں بھی آشا نویت ہوں کہ آپ جہاں بھی ہوں گے اچھے ہوں گے، اور دیدی ہمیشہ یہ کہتی ہیں کہ آپ سب کشل ہوں گے، تو میں بھی یہی کہوں گا۔ ایسا نہیں دیدی، کچھ اور نہیں کہنا جا رہا تھا، آپ بھی، میرا بھی یہی ماننا ہے کہ آپ اچھے ہوں گے۔ گرمی بہت ہے اور کچھ استھانوں پر جو ہے وہ بارش بھی ہو رہی ہے، کہیں کہیں کا موسم سہانا بھی ہے، اور دیدی آج کل لوگ آپ یہ دیکھیں زیادہ تر ہل اسٹیشن کی طرف جا رہے ہیں بھاگ کے,
تو گرمی
ابھی چھٹیاں بھی چل رہی ہیں, تو لوگ اچھی اچھی جگہ ڈھونڈ رہے ہیں, ٹھنڈی جگہ ڈھونڈ رہے ہیں تاکہ کول کول رہے اور ریڈیو ہندی کا پروگرام سنتے رہے.
جی جی جی. تو بھیا آج بھی ہم پہلے ای میل سے شروع کر رہے ہیں, اور یہ گرام جسواڑی ضلع کھنڈوا مدھیہ پردیش سے درگیش ناگنپورے کا ای میل ہے. لکھتے ہیں کہ آشا کرتا ہوں کہ آپ سب سکشل ہوں گے, ہمیں دنانک 21 مئی دن شکروار کا کاریکرم پتر سنسار بہت اچھا لگا, ہم پریوار کے سبھی سدسیوں نے ایک ساتھ مل کر اس گرمی کے سیزن میں ٹھنڈی لسی پی کر آپ کا کاریکرم شارٹ ویو پر سنا. آپ کا پرسارن ہمارے گاؤں تک ایک دم اسپشٹ روپ سے پہنچتا ہے, ہم پرتی دن آپ کی ویب سائٹ پر جا کر سماچاروں کو پڑھتے ایوم سنتے ہیں. ہم نے آپ کا واٹس ایپ گروپ بھی جوائن کر لیا ہے جس میں ہمیں گھر بیٹھے بہت ہی خبریں اچھی خبریں سننے کو مل جاتی ہیں.
درگیش جی بہت بہت دھنیواد آپ کا اور آپ کے پورے پریوار کا کہ آپ اتنے دھیان سے اور ریگولر ہمارے کاریکرم کو آپ سنتے ہیں, اور سب سے اچھی چیز یہ ہے کہ آپ اکیلے نہیں سنتے, یعنی پریوار کے علاوہ
پریوار کے ساتھ سنتے
نہیں, پریوار کے ساتھ ایک اور چیز ہے جس کے ساتھ آپ ہمارے کاریکرم کو سنتے ہیں, اور وہ ہے لسی, ٹھنڈی لسی.
جی جی.
اور جیسے ہی آپ نے لسی کی بات کی, دیدی نے جیسے ہی لسی کہا, میرے پورے دماغ کیا پورا شریر میرا ٹھنڈا ہو گیا لسی سن کر, مجھے بھی بہت زیادہ پسند ہے. اور بہرحال ہم پردیس میں ہیں تو یہاں پر بنا تو سکتے ہیں لیکن کم موقع ملتا ہے بنانے کا,
یہاں پہ تو تیار مل جاتا ہے جسے کہتے ہیں دوگ.
ہاں یہاں جو ہے وہ دوگ کی شکل میں, لیکن دوگ الگ ہے لسی الگ ہے.
جی.
دوگ کو جو ہے بھارت میں ماٹھا کہتے ہیں, مٹھا چھاچ, لیکن لسی کا مزہ ہی کچھ اور ہے. اور لسی کے ساتھ جب درگیش جی ہمارے کاریکرم کو سنتے ہیں تو ہمارے کاریکرم میں جو ہے وہ چار چاند لگ جاتا ہے. جی دوستوں, اور ابھی ہم نے جیسا کہ آپ کو بتایا کہ ہمارے درگیش جی نے ہمیں ای میل کیا تھا اور اپنا سندیش بھیجا تھا, آپ بھی ہمیں ای میل کے ذریعے اپنے سندیش بھیج سکتے ہیں, ہم اسے اوش جو ہے اپنے کاریکرم میں شامل کریں گے. اس کے علاوہ درگیش جی نے ابھی ہمیں بتایا لسی پی کے وہ ہمارا کاریکرم دیکھ رہے تھے, تو اب دیدی کے پاس چلتے ہیں, دیکھتے ہیں وہ آج اپنے سانسکرتک پٹارے میں ہمیں کچھ کھلاتی پلاتی ہیں یا ٹہلا کے واپس بھیج دیتی ہیں.
جی آج ہم جا رہے ہیں اپنے شہر ہرسین میں, ایران کے شہر, پراچین شہر ہے ہرسین, ایک بہت ہی سندر اور پراچین شہر ہے جسے کچھ پراتتوویدوں نے ایران کا سب سے پرانا شہر کہا ہے. ایک آدرش پریٹن ستھل ہے کیونکہ یہ ایک ایتیہاسک سمارکوں کا گھر ہے, حالانکہ بہت سے لوگ اس انوکھے کھیتر کے بارے میں بہت کم ہی جانتے ہیں. ہرسین ایران اور ایشیا کے سب سے پرانے شہروں میں سے ایک ہے, اور پرانتیہ راجدھانی کرمانشاہ پرانت سے 44 کلومیٹر پورو میں استھت ہے. بسٹون شیلالیکھ ہرسین میں سب سے ایتیہاسک استھلوں میں سے ایک ہے. شیلالیکھ کو 2006 میں یونیسکو کی وشو دھروہر استھل گھوشت کیا گیا تھا, اور ہر سال کئی گھریلو اور ودیشی پریٹکوں دوارا اس کا دورہ کیا جاتا ہے. بسٹون شیلالیکھ وشو اتہاس کے سب سے مہتوپورن دستاویزوں میں سے ایک کے روپ میں گنا جاتا ہے. ہرسین کے انیہ ایتیہاسک سمارکوں میں سٹون تالاب, سٹون آرک, سٹون سیڑھی, شیرین کا سنہاسن اور ساسانی شاسن کال کی دیوار ہیں. ایک ایرانی پراتتوید کا کہنا ہے کہ ہرسین 6500 ورشوں سے مانو نواس کا استھان رہا ہے. ہرسین میں کئی پرکار کے کھادیہ پدارتھ ہے جو بھیا کو بہت پسند آتے ہیں, اور سبھی سوادشٹ ہے, جن میں کٹا ہوا بادام, سٹو, دہی اور بینگن کا سوپ, میٹ بال اور دوگ سوپ بھی شامل ہے. ہرسین کے کھادیہ پدارتھوں کی پرمکھ وشیشتا یہ ہے کہ وہ سوستھ ہوتے ہیں اور ان میں بہت ادھک وسا اور نمک نہیں ہوتا ہے. کچھ سب سے آشچرجنک اوک کے جنگل ہرسین سے 30 کلومیٹر کی دوری پر استھت ہے, اور سیمارے ندی یہاں سے نکلتی ہے اور اتری ایلم پرانت سے گزرتے ہوئے لورستان پرانت میں پرویش کرتی ہے. ہرسین کا وشو پرسدھ قلیم یہاں ہرسین کا سب سے مہتوپورن ہست شلپ ہے. یہ اپنے سندر پیٹرن اور اچ گڑوتا کے کارن ادوتیہ ہے. ہرسین میں تقریباً 2500 قلیم بن کر رہتے ہیں. Thank you.
تو دوستوں ابھی جو دیدی نے آپ کو ہرسنگھ کے بارے میں بتایا مجھے آشا ہے کہ آپ کو ضرور پسند آیا ہوگا. اس میں دیدی نے کھانے پینے کی بھی بات کی تو مجھے اور زیادہ پسند آیا, اور خاص کر دیدی جیسا کہ ہمارے کاریکرم میں ہمارے درگیش صاحب نے لسی کے بارے میں بتایا تھا تو اس میں بھی آپ نے دہی کے بارے میں بتایا, اور آج کل کی جو لسی بنتی ہے اس میں کٹا ہوا بادام, کٹے ہوئے پستے اور تمام جو چیزوں کا نام لیا آپ نے, میں اپنے دماغ میں پوری طرح سے وہی لسی بنا رہا تھا. تو دیدی اب چلتے ہیں, دیکھتے ہیں کہ ہمارے ساتھیوں نے, ہمارے شروتاؤں نے اور ہمارے جو دوست ہیں انہوں نے کیا کمنٹس کیے ہیں ہماری خبروں پر. تو دیدی اس کے بارے میں آپ بتائیں گی.
جی شہید سیاد خدائی کون تھے ان کی شہادت کے سمبندھ میں راشٹرپتی نے کہا ہے. اس پر کروش کبیر لکھتے ہیں کہ ایران کے دنیا کے سب سے برے دشمن ہونے کا ایک ماتر کارن یہ ہے کہ امریکہ, یہودی اور ناٹو اسلام سے نفرت کرتے ہیں اور وہ کسی بھی سمپردائے کے سبھی مسلمانوں کے استائی دشمن ہیں. ہماری ماتر بھومی ایران کے ایک ماتر اصلی دیش بخت کے روپ میں سبھی IRGC کو میرا سلام, اور شہید حسن سیاد خدائی کے پریوار اور دوستوں کے پرتی گہری سہانبھوتی, جسے ایرانی راشٹر یاد رکھے گا.
بالکل صحیح بات کہی آپ نے, اور شہید سیاد خدائی ایک بہت ہی مہان ہستی تھے. انہوں نے نہ کیول ایران بلکہ ایران کے جو پڑوسی دیش تھے وہاں پر جو تکفیری آتنکوادیوں دوارا جو مصیبتیں آئی تھیں, لوگوں پر جو اتیاچار ہو رہے تھے ان کو روکنے میں ان کی بہت اہم بھومیکا تھی, چاہے وہ سیریا ہو چاہے وہ عراق ہو, ان تمام دیشوں میں انہوں نے کافی پربھاوشالی کام کیے تھے. اور جہاں جہاں آپ یہ دیکھیے کہ آتنکوادیوں کو نقصان جن جن لوگوں نے پہنچایا ہے, چاہے وہ مہان یودھا ایران کے مہان یودھا شہید قاسم سلیمانی ہوں اور چاہے وہ ان شہید ہوں, اور اب اس میں ایک نام اور جڑ گیا شہید سیاد خدائی, جنہوں نے بھی آتنکواد کے خلاف مورچہ کھولا اور اس کے خلاف لڑائی لڑی اور آتنکوادیوں سے عام ناگرکوں کو بچایا, ان پر جو ہے وہ اسرائیل اور امریکہ نے مل کر وار کیا ہے.
یوکرین نے یدھ ویرام کی پیشکش کو ٹھکرایا, آخر کیف کا ریموٹ کنٹرول کس کے ہاتھوں میں ہے؟ اس پر جدید لکھتے ہیں, روس جیلنسکی سے نپٹنے کا کوئی طریقہ نہیں ہے کیونکہ وہ ایک فلپ فلاپر ہے اور اس کے دوارا کیے گئے کسی بھی بیان میں اس کی کوئی یوگتا نہیں ہے. وہ وہی کر رہا تھا جو ہٹلر نے دوتیہ وشو یدھ کی شروعات کے دوران کیا تھا, جس میں ہٹلر نے تھیٹر جیسے ناگرک شیتروں پر حملہ کیا اور دوسروں اور اس کے ویرودھیوں کو دوشی ٹھہرایا.
دیکھیے ایسا ہے کہ یوکرین اور روس کے درمیان جو مت بھید ہیں اور جس بنیاد پر یہ یدھ چھڑا ہے وہ کافی اس میں بھی بہت ہی یعنی پیچیدہ بہت جٹل چیزیں ہیں, بہت ہی آسانی سے آپ اس چیزوں کو نہیں سمجھ سکتے ہیں. لیکن یوکرین کے راشٹرپتی ولودیمیر زیلنسکی نے جس آسانی سے اور جس جھوٹے پرچار کے ذریعے یہ چاہا تھا کہ روس کو پوری دنیا کے سامنے یہ دکھا دیں کہ انہوں نے ٹکر دے دی ہے اور پوری طرح, اور شروعات میں تھوڑا بہت ایسا ہوا بھی تھا لیکن اصل جو واستوکتا تھی جو حقیقت تھی وہ کافی دور ہے, اور اب وہ حقیقت سامنے آتی چلی جا رہی ہے, وہ سچائی سامنے آ رہی ہے کہ آج خود جو ہے یوکرین کے اندر بیٹھے سین ادھیکاری, بریٹین کے سین ادھیکاری, خفیہ ادھیکاری, امریکہ کے پورو ودیش منتری, ان لوگ سب نے اپنی اپنی رپورٹوں میں یہ بات کہی ہے کہ روس نے جو اسٹریٹجی اپنائی ہے اس یدھ میں وہ بہت ہی کمال کی ہے. اس نے پہلے بہت تیزی سے وہ آگے آئے لیکن اب جس طرح سے وہ آگے آ رہے ہیں وہ ایک کے بعد دوسرے علاقوں پر قبضہ کرتے جا رہے ہیں, اور زیلنسکی اس چیز کو ماننے کے لیے تیار نہیں ہے. اس لیے ان کے سامنے بہت ساری ایسی چیزیں ہیں, بہت ساری ایسی یعنی سمسیاں ہیں جس کی بنیاد پر وہ ان تمام کڑوی سچائی کو سویکار نہیں کر پا رہے ہیں.
تو بھیا اب باری ہے ہمارے ایک دوست کے وچار جاننے کی, اور اس سے پہلے میں کئی دنوں سے یہ ای میل لے کے بیٹھی ہوں جس میں ہم لوگوں کو کیسنگا اڑیسہ سے سریش اگروال نے نمنترن پتر بھیجا تھا اپنی بیٹی پوجا کی شادی میں. تو
بہت بہت بدھائی ہو. پہلے تو ہم اپنے پورے پریوار کی طرف سے, ریڈیو ہندی کی پوری ٹیم کی طرف سے جو ہے آپ کو और बधाई देते हैं और आपकी बेटी के उज्जवल भविष्य के लिए
हमारी तरफ से मनोकामना
करते हैं और उसको हमारी पूरी टीम की तरफ से आशीर्वाद कि वो अपना एक सुख और खुशियों भरा जीवन जो है वो व्यतीत करे।
जी तो चले सुनते हैं हेमलाल प्रजापति सोनपुरी छत्तीसगढ़ से, हमारे ये बहुत ही अच्छे श्रोता है, इनके विचार सुनते हैं।
नमस्कार, मैं हेमलाल प्रजापति ग्राम सोनपुरी बिलासपुर छत्तीसगढ़ से। रेडियो तेहरान के सभी भाई बहनों को मेरा प्यार भरा अभिवादन स्वीकार करें। रेडियो तेहरान से प्रसारित कार्यक्रम स्वर्ण कथन ईरान के महान बुद्धिजीवी, ईरान भ्रमण व ईरानी सभ्यताओं की कला संस्कृति इत्यादि कार्यक्रम बहुत ही आनंदमय व कर्णप्रिय है। रेडियो तेहरान हिंदी साइट में लेटेस्ट व अपडेटेड समाचारों का समय देखने को मिलता है। मैं रेडियो तेहरान हिंदी सेवा कार्यक्रमों को 2007 से लगातार सुनते आ रहा हूँ। एक समय ऐसा था कि रेडियो तेहरान को सबसे ज़्यादा पत्र मेरी ओर से ही मिलता था व मेरे पत्र कार्यक्रम में शामिल भी किया जाता था। रेडियो तेहरान के हिंदी सेवा में आनंदमय ज्ञानवर्धक व सकारात्मक कार्यक्रम प्रस्तुत करने के लिए सभी उद्घोषकाओं को मेरी ओर से बहुत बहुत धन्यवाद।
दीदी हेमलाल प्रजापति जी का तो बहुत ही अच्छा संदेश था और बहुत ही अच्छी चीज़ों की तरफ उन्होंने इशारा भी किया और बहुत बहुत धन्यवाद करते हैं आपका। बहुत सारी बातें आपसे करनी थी लेकिन अब हमारे पास समय नहीं है तो पहले दीदी के पास चलते हैं। हमारा एड्रेस, फ़ोन नंबर ये सब आप बता दिए, उसके बाद देखते हैं अगर समय रहा तो हम ज़रूर आपके बारे में बात करेंगे।
जी तो हमारा ईमेल आईडी है hindi@ws.irib.ir और व्हाट्सएप पर हमारा संपर्क नंबर है 0098-9035065492 और हमारी वेबसाइट का पता है parstoday.com/hi।
तो दोस्तों एक बात ज़रूर हम साथ में कहना चाहेंगे कि हमारा ट्विटर पे भी अकाउंट है, हमारा फेसबुक पर भी अकाउंट है। आप हमारे वेबसाइट पर आइएगा तो उसमें जो खबरें होती हैं उसके नीचे उसका लिंक है, आप आइए उस पर क्लिक कीजिए, डायरेक्ट हमारे व्हाट्सएप ग्रुप में, हमारे टेलीग्राम में ग्रुप चैनल में, हमारे इसी तरह फेसबुक और ट्विटर पर भी हमें फॉलो कीजिए। आपके सहयोग से ही हम आगे बढ़ेंगे ताकि आप तक सही और निष्पक्ष खबरों तक को पहुँचा सकें। तो अब हमारे पास समय नहीं बचा है तो हम अब आपसे इजाजत चाहते हैं। अपने भैया रविश और दीदी मरियम को इजाजत दीजिए। खुदा हाफिज।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताजा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। विज्ञान की डगर।
दोस्तों कार्यक्रम विज्ञान की डगर की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं। आज के कार्यक्रम में हम ईरान और दुनिया में विज्ञान के क्षेत्र में होने वाली प्रगति के विषय पर चर्चा करेंगे। स्वाति और अख्तर अब्बास का सलाम स्वीकार करें।
दोस्तों एक नॉलेज बेस्ड कंपनी में ईरानी शोधकर्ताओं ने जीवाणु रोधी पॉलिएस्टर यार्न का उत्पादन करने में सफलता प्राप्त कर ली है। पॉलीमरिक सामग्री बैक्टीरिया से आसानी से दूषित हो जाती हैं और गंभीर बीमारियों और संक्रमणों को प्रसारित करती हैं। पॉलीमर की सतह को रोगाणुओं द्वारा दूषित होने से रोकने के लिए नैनो कणों की तरह एक सक्रिय जीवाणुरोधी तत्व का उपयोग किया जा सकता है। शोधकर्ताओं ने नैनो तकनीक के साथ जीवाणुरोधी पॉलिएस्टर यार्न का उत्पादन करने में सफलता हासिल की है।
पॉलिएस्टर पॉलीमर का एक समूह है जिसमें उसकी श्रृंखला में एस्टर कार्यात्मक समूह होता है। पॉलिएस्टर फाइबर में अन्य औद्योगिक फाइबर की तुलना में उच्च कठोरता, कम जल अवशोषण और स्केलिंग होती है। इस सामग्री का व्यापक रूप से वस्त्र उद्योग में उपयोग किया जाता है। शोधकर्ता चांदी के आयनों और उसके मिश्रण से इन जीवाणु रोधी धागे का उत्पादन करने में सक्षम थे, जो बैक्टीरिया की एक विस्तृत श्रृंखला के लिए अत्यधिक घातक है। नैनो पॉलिएस्टर यार्न में मानव शरीर की कोशिकाओं के लिए बहुत कम विषाक्तता होती है। इन धागों में चांदी के नैनो कणों का उपयोग किया जाता है और विभिन्न रूपों में चांदी का उपयोग बैक्टीरिया से बचाने का एक सामान्य तरीका है। यार्न उत्पादन प्रक्रिया में चांदी के नैनो कणों के उपयोग से ये नैनो कण यार्न के शरीर में फंस जाते हैं और अच्छे स्थायित्व के साथ जीवाणुरोधी गुण पैदा करते हैं।
दोस्तों, अब सवाल ये पैदा होता है कि नैनो कण क्या है और सबसे पहले किसने इसका प्रयोग किया। नैनो तकनीक का उपयोग विभिन्न क्षेत्रों में हो रहा है। नैनो एक ग्रीक शब्द है जिसका शाब्दिक अर्थ सूक्ष्म या छोटा होता है। हर वो कण जिसका आकार 100 नैनोमीटर या इससे छोटा हो नैनो कण माना जाता है। नैनो कण की सूक्ष्मता का अंदाजा इसी से लगा सकते हैं कि मनुष्य के बालों का व्यास 60,000 नैनोमीटर होता है।
नैनो टेक्नोलॉजी शब्द का प्रयोग पहली बार वर्ष 1974 में नोरियो तानीगुची द्वारा किया गया था। यह अणुओं और परमाणुओं की इंजीनियरिंग है जो भौतिकी, रसायन, जैव सूचना व जैव प्रौद्योगिकी विज्ञान जैसे विषयों को आपस में जोड़ती है। धरती पर जीवन के आरंभ के समय से निरंतर प्रकृति में होने वाले परिवर्तनों के साथ विभिन्न नैनो कणों का निर्माण हो रहा है।
अत्यधिक सूक्ष्म आकार के कारण नैनो कणों के रासायनिक एवं भौतिक लक्षण बदल जाते हैं। उदाहरण के लिए जिंक धातु के नैनो कणों के बनने पर ये पारदर्शी हो जाते हैं। नैनो कणों का उपयोग उपभोक्ता उत्पादों से लेकर चिकित्सा उपकरणों, सौंदर्य प्रसाधन, रसायन, इलेक्ट्रॉनिक्स एवं प्रकाशिकी, पर्यावरण, भोजन तथा पैकेजिंग, ईंधन, ऊर्जा, कपड़ा और पेंट, नई पीढ़ी की दवाएं और प्लास्टिक इत्यादि में हो रहा है। भारतीय शोधकर्ताओं ने रबड़ से बनी हाई परफॉर्मेंस नैनो कंपोजिट सामग्री विकसित की है जिसका उपयोग टायरों की भीतरी ट्यूब और इनर लाइनों को मजबूती प्रदान करने में किया जा सकता है। कृषि में नैनो कणों का उपयोग नैनो उर्वरक, नैनो कीटनाशक या खरपतवारनाशी भंडारण संरक्षण, उत्पाद गुणवत्ता सुधार तथा फ्लेवर इत्यादि में हो रहा है।
मोटे तौर पर नैनो कणों को कार्बनिक और अकार्बनिक पदार्थों में विभाजित किया जा सकता है। अकार्बनिक नैनो कण धातु यानी चांदी, एल्यूमिनियम, टीन, सोना, कोबाल्ट, तांबा, लोहा, मॉलीबडेनम, निकल, टाइटेनियम एवं उनके धातु ऑक्साइड का अत्यधिक प्रयोग हो रहा है।
उदाहरण के तौर पर सिल्वर नैनोकण रेफ्रिजरेटर, कपड़ों, सौंदर्य प्रसाधनों, टूथ ब्रशों, वाटर फिल्टर आदि में प्रयोग होते हैं। वहीं जिंक ऑक्साइड नैनोकणों का उपयोग सौंदर्य प्रसाधन क्रीम में होता है। गोल्ड नैनोकणों की कोटिंग से ऊंची इमारतों या गाड़ियों के ग्लास आसानी से साफ किए जा सकते हैं। कॉपर के नैनोकण फफूंद और जीवाणुनाशक के रूप में चिकित्सा में प्रयोग हो रहे हैं। इनमें बैक्टीरिया तथा फफूंद को नष्ट करने की क्षमता पाई जाती है।
ईरानी शोधकर्ताओं की स्टार्टअप टीम पाकाप ने पॉकेट में रखी जाने वाली स्वास्थ्य के परीक्षण के लिए एक बहुक्रियाशील किट डिजाइन करने में सफलता प्राप्त की। जनता की चिंताओं को दूर करना और पीने के पानी की स्वच्छता में विश्वास की भावना पैदा करना सबसे महत्वपूर्ण मुद्दों में से एक है, जिस पर हमेशा ध्यान दिया जाता रहा है। इसी वजह से इस शोध दल ने, जिसके सदस्य काशान और इस्फहान विश्वविद्यालय के शोधकर्ता हैं, पानी की स्वच्छता और गुणवत्ता का परीक्षण करने के लिए आसान उपयोग और विशेषज्ञता और प्रशिक्षण की आवश्यकता के बिना एक सस्ता, सटीक और तेज सेंसर डिजाइन किया है।
इस शोध दल के शोधकर्ताओं में से एक के अनुसार आज ईरान और अधिकांश देशों में जल संसाधनों, कृषि और पीने के पानी की भारी कमी के कारण कम समय में पानी की गुणवत्ता और गुणों को नियंत्रित करने के लिए तरीकों और उपकरणों को बढ़ाए जाने की आवश्यकता है। किसी आपात या युद्ध की स्थिति में, जिसमें किसी भी कारण से विश्वसनीय जल उपलब्ध नहीं हो पाता, उपलब्ध जल संसाधनों के सापेक्ष स्वास्थ्य को सुनिश्चित करने के लिए एक सरल और सामान्य तरीके की आवश्यकता होती है।
इन शोधकर्ताओं के अनुसार प्रौद्योगिकी के विकास के कारण यह आवश्यक है कि कीमतों को कम करने, गति बढ़ाने, सटीकता बढ़ाने के लिए प्रौद्योगिकी के अनुरूप विश्लेषणात्मक तरीके विकसित किए जाएं। नमूने को डिटेंशन साइट पर स्थानांतरित करने के लिए माइक्रो करेंट तकनीक का उपयोग, संवेदनशीलता का पता लगाने और बढ़ाने के लिए नैनो कणों का उपयोग, सेंसर की कम लागत, विश्लेषण की उच्च गति, आसान उपयोग और डेटा उपयोग करके मात्रा निर्धारित करने की क्षमता इस डिजाइन के फायदों में है।
जो लोग अपने पीने की पानी की स्वच्छता के बारे में चिंतित हैं और विशेष रूप से छोटे बच्चों वाली माताएं जो अपने बच्चे के स्वास्थ्य के बारे में चिंतित हैं, इस उत्पाद के मुख्य ग्राहक हैं। अब तक ये उत्पादन पाकाब ग्रुप द्वारा 4 एप्लीकेशन डायग्नोस्टिक किट के रूप में तैयार किया गया है और अनुसंधान की निरंतरता के साथ इसकी क्षमताओं और अनुप्रयोगों में धीरे धीरे वृद्धि की जाएगी।
पहली बार जापानी वैज्ञानिक स्टेम सेल से क्षतिग्रस्त हृदय के उपचार का परीक्षण कर रहे हैं। प्लूरोपुक्टन स्टेम सेल में विकसित सेल के साथ एकीकृत की क्षमता होती है और इसीलिए दवा में काफी संभावनाएं होती है। इनमें से एक क्षमता क्षतिग्रस्त हृदय की मरम्मत कर रही है। जापानी वैज्ञानिकों ने पहली बार क्लिनिक ट्रायल में इस पद्धति का प्रशिक्षण करने का निर्णय किया है। जापान में शिन्या यामाना का प्रयोगशाला में विभिन्न अध्ययनों में IPSC स्टेम सेल की क्षमता का अध्ययन किया गया है। पहले आंख की रोशनी बहाल करने के लिए इन कोशिकाओं को खरगोशों में इंजेक्ट किया गया और उसके साथ ही अंगों के लिए प्रगतिशील कोशिकाओं को भी तब्दील किया गया।
इन कोशिकाओं का निर्माण करने के लिए कोशिकाओं को पहले शरीर के ऊतकों में संवर्धित किया जाता है और फिर उनमें एक वायरस जोड़ा जाता है। उसके बाद शोधकर्ता अपनी अपरिपक्व अवस्था में लौटने के लिए उनमें चयनित जीन जोड़ते हैं। इस चरण के बाद शोधकर्ता शरीर में किसी भी प्रकार की कोशिका बना सकते हैं। इस क्षमता तक पहुंचने की वजह से यामानाका को 2012 में नोबेल पुरस्कार से सम्मानित किया गया।
ओसाका विश्वविद्यालय के एक हृदय सर्जन प्रोफेसर योशिकी सावा अब इन कोशिकाओं का उपयोग हृदय रोग के इलाज के लिए करते हैं। इस प्रक्रिया को IPSC थेरेपी कहा जाता है। इस शैली में 100 मिलियन हृदय की मांसपेशियों की कोशिकाओं का उत्पादन करने और उन्हें हृदय में बदलने के लिए IPSC का प्रयोग करना शामिल है। इस शैली में कोशिकाओं में वृद्धि करने और क्षतिग्रस्त कोशिकाओं को पुनः उत्पन्न करने की क्षमता इनमें पाई जाती है। इस पद्धति का पिछले साल सुअरों पर परीक्षण किया गया था और हृदय की कार्यक्षमता में सुधार हुआ था। इसीलिए प्रोफेसर सावा ने इंसानों पर एक प्रयोग करने का फैसला किया। जापान के स्वास्थ्य मंत्रालय ने कुछ शर्तों के तहत परीक्षण को करने की इजाजत दे दी है।
दोस्तों आइए अब हम आँख की बीमारी के बारे में कुछ चर्चा करते हैं। आँखें हमारे शरीर के महत्वपूर्ण अंगों में से एक है। ये बहुत नाजुक होती है, इसलिए उनकी देखभाल करें। थोड़ी सी भी परेशानी हो तो उसे नज़रअंदाज न करें। अगर आँखों से संबंधित समस्याओं को आप लंबे समय तक नज़रअंदाज करेंगे तो दृष्टि प्रभावित हो सकती है या हमेशा के लिए आँखों की रोशनी छिन सकती है।
गैजेट्स के बढ़ते चलन ने आंखों के स्वास्थ्य को लेकर खतरा बढ़ा दिया है। ऐसे में डिजिटल आई स्ट्रेन आंखों की एक बड़ी समस्या बनकर उभर रहा है। तो जानिए कि आंखों से संबंधित सामान्य समस्याएं कौन कौन सी है, इन्हें स्वस्थ रखने के लिए कौन कौन से जरूरी उपाय किए जाएं और गैजेट्स का इस्तेमाल करते समय कौन कौन सी सावधानियां रखना जरूरी है।
आंखों से संबंधित कई समस्याएं होती हैं, जिनमें से कुछ तो बहुत मामूली होती हैं तो कुछ बहुत गंभीर। लेकिन आंखें बहुत संवेदनशील होती हैं, इसीलिए समस्या मामूली भी हो तो खुद से आंखों का इलाज न करें, डॉक्टर से संपर्क करें। आंख की समस्या पर चर्चा हम अगले कार्यक्रम में करेंगे। तब तक के लिए अख्तर अब्बास और स्वाति को इजाज़त दीजिए। खुदा हाफिज़।
श्रोताओं, ये प्रसारण आप रेडियो तहरान की हिंदी सेवा से सुन रहे हैं। ताज़ा और विस्तृत खबरों के लिए आप हमारी वेबसाइट देखते रहिए, पता है parstoday.com/hi। इसी के साथ ये सभा यहीं पर संपन्न होती है। अब हमें इजाज़त दीजिए। खुदा हाफिज़।